यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनको परिणाम आउने क्रम जारी। बहालवाला प्राध्यापक शिक्षक र कर्मचारीलाई सदस्यता वितरण नगर्न राजनैतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन। विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी मन्त्रालयले काम गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलद्वारा जानकारी। र बुल्गेरियामा भएको बस दुर्घटनामा 12 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत हिजो शुरू भएको क्षेत्रीय अधिवेशनको निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले कतिपय क्षेत्रको मतगणना सकिएको र अन्यमा मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी रहेको जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले 60 जिल्लाका 148 प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्वको लागि 90% भन्दा बढ़ी ठाउँमा मतदान भएको बताउनुभयो। अधिवेशन भइरहेका जिल्लाबाट नेपाली कांग्रेसको 14 महाधिवेशनमा केन्द्रीय नेतृत्व चयन गर्नका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित हुने पनि उहाँले जानकारी दिनुभयो। निर्वाचन आयोगले बहालवाला प्राध्यापक शिक्षक र कर्मचारीलाई सदस्यता वितरण नगर्न राजनैतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगले राजनैतिक दलका महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक कर्मचारी प्राध्यापक प्रतिनिधि चयन भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै राजनैतिक गतिविधि गर्दा कानून बमोजिम गर्न गराउन सुझाव दिएको हो। आयोगको निर्देशन विपरीत दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीको विवरण आयोगबाट अध्यावधिक नहुने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज शिष्टाचार भेट गर्नुभएको छ। भेटमा उहाँहरूबीच नेपाल युरोपेली संघबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, जलवायु परिवर्तन लगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। नेपाल युरोपेली संघ संयुक्त आयोगको 13 बैठक भोलिदेखि काठमाडौँमा शुरू हुँदैछ। बैठकको सह अध्यक्षता नेपाली प्रतिनिधि मण्डलका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलले गर्नुहुनेछ भने युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले बैठकको सह अध्यक्षता गर्नुहुनेछ। बैठकमा गत वर्ष भएको 12 बैठकका प्रगतिको समीक्षा, नेपाललाई प्राप्त विकास सहायताको प्रगति तथा त्यसका समग्र पक्षको विवेचना, कोरोना महामारीपछिको आर्थिक पुनरुत्थान, व्यापार तथा लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनः निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासन बारे छलफल हुनेछ। यस्तै बैठकमा नेपाल र युरोपेली संघले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन लगायत अन्तर्राष्ट्रिय मंचमा निकट सम्पर्कमा रहेर सहकार्य र साझेदारी गर्ने विधि र प्रक्रियामा आधारित विश्व व्यवस्था र बहुपक्षीय प्रवर्धनलाई पनि उच्च महत्वका साथ उठाउनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङलाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनु भएको छ। बझाङका जनप्रतिनिधिले आफ्नो जिल्लालाई बाढ़ी पहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने लगायतको माग गरेपछि प्रधानमन्त्री देउवाले विपद लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताउनुभयो। प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका संघीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रूपमा भेटेर बाढ़ी पहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न माग सहितको ज्ञापन पत्र बुझाउनु भएको थियो। गत असोज 31 देखि कार्तिक 2 गतेसम्म अविरल बेमौसमी वर्षाका कारण आएको बाढ़ी पहिरोले बझाङमा 31 जनाको मृत्यु हुनको साथै धेरै खेतीयोग्य जमीनमा क्षति पुगेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको 10 राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन गर्दा कसैलाई पनि सहमतिका लागि दबाव नदिने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले सहमतिका साथ नेतृत्व चयन हुनु राम्रो भए पनि लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गर्न नमिल्ने प्रश्न पार्नुभयो।
र एकता बहुतै महत्वपूर्ण कुरा हो, यो यसलाई हामीले प्राथमिकतामा राख्नुपर्दछ। तर यसो गरिरहँदा लोकतान्त्रिक अभ्यास र अधिकारलाई अलिकति पनि नजरअन्दाज नगरिकन यदि सहमति हुन्छ या प्रतिस्पर्धीहरूका बीचमा सहमति हुन्छ भने राम्रो कुरा हो, मैले अध्यक्षको हिसाबले पनि स्वागत गर्छु त्यसको। सहमति हुँदैन भने म कसैलाई कर काम गरेर सहमति गर गर भनेर चाहिँ भन्दिनँ, किनभने उसलाई पनि जित्छु भन्ने लागिराखे होला, मैले किन उसको अवसरमा बाजु हाल्ने? अर्कोलाई पनि जित्छु भन्ने लागे होला, मैले किन अवसरमा बाजु हाल्ने? त्यस कारण म अवसरमा बाजु हाल्दिनँ।
अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वाभाविक प्रक्रिया भएको बताउनुभयो। 10 राष्ट्रिय महाधिवेशनमा देशभरबाट चुनिएका 2200 प्रतिनिधिले एमालेको उपयुक्त नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको विश्वास छ। पत्रकारहरूले न्यायालय विवाद सम्बन्धमा सोधेको प्रश्नमा अध्यक्ष ओलीले न्यायालय संविधान र कानून बमोजिम निष्पक्ष ढंगबाट चल्नुपर्ने र न्यायालयको मर्यादामाथि उठ्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन यही मंगिर 10 देखि 12 गतेसम्म चितवनमा हुँदैछ। नेकपा एमालेको 10 महाधिवेशन मंगिर 10 देखि 12 गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको एमाले जनाएको छ। चितवनबाट संवाददाता शिशिर सिंहखडाको रिपोर्ट।
नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन यही मक्सिर 10, 11 र 12 गते चितवनमा हुँदैछ। महाधिवेशन उद्घाटन नारायणी नदी किनार नारायणगढमा हुँदैछ भने बन्द सत्र पर्यटकीय नगरी सौराहामा हुँदैछ। महाधिवेशनको उद्घाटन र बन्द सत्रको कार्यक्रम सम्पन्न गर्नका लागि तयारीको कामहरू धमाधम भइरहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो।
एकदमै तीव्र गतिमा तयारीमा छौ। हाम्रो उद्घाटन सत्र नारायणी किनारमा मञ्च निर्माणको काम हाम्रो मध्य भागमा पुगिसकेका छौ र बन्द सत्र गर्ने सौराको 7 स्टारको बाहिर तयारीमा पनि हामी लागिरहेका छौँ। 2000+ प्रतिनिधि सहभागी हुनुहुन्छ यो बन्द सत्रमा।
महाधिवेशनको उद्घाटन कार्यक्रममा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुक सहित 5 लाख भन्दा बढीको सहभागिता रहनेछ। कार्यक्रमको प्रचार प्रसारको काम धमाधम भइरहेको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो।
यसको जुन प्रचार प्रसार काम छ, हामीले लक्ष्य अनुसार 5 लाख जनसमुदायलाई हामीले नारायणी नदी किनारमा सहभागी गराउने पार्टीको घोषित लक्ष्य अनुरूप सम्पूर्ण जनसमुदायको बीचमा यो महाधिवेशनका विषय प्रचार सामग्रीहरूलाई सूचनाहरूलाई सबै ठाउँ पुर्याउने सबभन्दा महत्वपूर्ण काम हो। त्यो काम निरन्तर रूपमा विभिन्न संचार माध्यमहरू र पार्टीका विभिन्न इकाइहरू मार्फतबाट भइराखेको छ।
महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनार र बन्द सत्र स्थल सौराहामा पनि तयारीलाई तीव्रता दिएको एमाले केन्द्रीय सदस्य तथा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले बताउनुभयो।
10 राष्ट्रिय महाधिवेशनको स्थल निर्माण गरिरहेका छौँ, विशेष गरी मञ्च निर्माण गरिरहेका छौँ। 1 गतेबाट शुरू भएको हाम्रो मञ्च अहिले अब पर्सेन्टेजको हिसाबमा भन्ने लगभग 40% काम सिद्धिसकेका छ। सौरामा पनि अब साइड बाई साइड काम भइरहेको छ। त्यहाँ पनि स्टेज सँगसँगै हलै निर्माण गर्नुपर्ने, हल भित्र चाहिँ सामग्री जुटाएर निर्वाचन प्रयोजनका निमित्त निर्वाचन प्रक्रियाका निमित्त स्थान पनि निर्धारण गर्नुपर्ने भएको हुनाले त्यो पनि हामी काम गरिरहेका छौँ।
महाधिवेशन स्थल निर्माणको लागि अत्यन्त तीव्रताका साथ काम अगाडि बढेको र कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न हुने नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज तथा महाधिवेशन अनुगमन समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी
जनसहभागिताका निमित्त गाउँ गाउँमा कार्यकर्ताहरू पनि व्यापक रूपमा जुटिराख्नु भएको छ। महाधिवेशन बाहिरबाट अनुमान गरे भन्दा निकै भव्य हुने हामीले अनुमान गरेका छौँ।
नेकपा एमालेको चितवनमा हुने 10 महाधिवेशन सोचे भन्दा पनि भव्य हुने आयोजकले बताएका छन्। शिशिर सिमखडा, रेडियो नेपाल, चितवन।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमै स्वास्थ्य कर्मीहरू पठाएर सबै विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्री पौडेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको नेतृत्व सम्हालेपछिका आफ्ना कार्ययोजना एवं प्राथमिकताहरू सार्वजनिक गर्नुहुँदै सबै विद्यार्थीलाई खोप पुर्याउने कामलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनले अनुमति दिए अनुसार 5 वर्ष माथिका सबै विद्यार्थीलाई पुग्ने गरी खोपको व्यवस्था मिलाइसकेको र नेपालमा खोप आइपुग्ना साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरी सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउने मन्त्री पौडेलले जानकारी दिनुभयो। नेपाल र भारत बीच कोरोना भाइरस विरूद्धको खोप प्रमाणपत्रलाई मान्यता दिने सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज कोविड खोप प्रमाणपत्रको मान्यता दिने समझदारी पत्रमा सहमति भएको हो। स्वास्थ्य मन्त्री विरोध खतिवड़ाको उपस्थितिमा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। सहमति अनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिनेछ। नेपालमा आज थप 351 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 10,174 नमूनाको परीक्षण गर्दा 351 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 273 जना संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुने दर 97.7% रहेको छ। कोरोना संक्रमणका कारण आज थप 9 जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,509 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज देशभर 98,511 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्। नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा धरना र विरोधको कार्यक्रमलाई जारी राखेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वोच्चमा धरना दिँदै आएको बारले पर्सी मंगिर 9 गते बिहिबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म हुने मार्च पासमा सहभागी हुने जनाएको छ। सर्वोच्च परिसरमा राखेको धरना कार्यक्रमपछि नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्च पासमा नागरिक समाजका सदस्यहरू समेत सहभागी हुने जानकारी दिनुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधमा भोलि देशभरका 18 उच्च अदालतमा धरना कार्यक्रम राखिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अदालतभित्रको विवाद समाधान गर्नका लागि दलहरूका बीच छलफल शुरू भएकाले चाँडै समाधान हुने बताउनु भएको छ। अध्यक्ष नेपालले जनकपुर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्रीलाई समस्याको निकास निकाल्नका लागि आफूहरूले आग्रह गरेको र अब अदालतको समस्या लम्बिन नहुने पक्षमा दलहरू रहेको नेता नेपालले बताउनुभयो। अहिलेको विवादले न्यायालयको गरिमामा असर पर्ने काम भइरहेकाले संवादको आधारमा समस्या समाधान हुनुपर्नेमा नेता नेपालले जोड़ दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सरकारले कृषि र शिक्षालाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। रूपन्देहीको मर्चबारमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँडले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मल सम्बन्धी समस्या छिटो समाधान गर्ने बताउनुभयो। उहाँले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको उल्लेख गर्नुहुँदै सीमा क्षेत्रका नागरिकले सीमा मिचिन्नबाट जोगाएकोमा उच्च प्रशंसा गर्नुभयो। गृहमन्त्री खाँडले हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली कांग्रेसको पहिलो लक्ष्य रहेको बताउनुभयो। नेपालको शैक्षिक प्रणालीमा थपिँदै गएका नयाँ र आधुनिक विषयको पढ़ाई छाडेर गुरूकुल तथा संस्कृत पाठशालामा पढ्न रूचि राख्ने विद्यार्थीहरूको संख्या बढ़दै गएको पाइएको छ। उच्च शिक्षा अध्ययनपछि पनि नेपालमा सहजै रोजगारीको अवसर नपाइनुका साथै चलिआएको परम्परा जोगाउन अंग्रेजी छोडेर संस्कृतको अध्ययन रोजेको विद्यार्थीहरू बताउँछन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
निजी विद्यालयहरूमा महँगो शुल्क तिरेरै भए पनि डाक्टर इन्जिनियर तथा पाइलट बन्ने सपना धेरै विद्यार्थीको हुने गर्छ। तर पछिल्लो समय कतिपय विद्यार्थीहरू भाषिक संरक्षणका साथै परम्परा र संस्कृति जोगाउन भन्दै अन्य विषय छोडेर संस्कृत पढ्न थालेका छन्।
सो
सिन्धुली पाठशाला बोर्डिङ स्कूलमा कक्षा पाँचसम्म पढ्नु भएका समीर दाहाल दुम्जामा रहेको आदिलिङ्गे कुशेश्वर वैदिक गुरूकुलममा कक्षा छमा पढ्न भर्खरै भर्ना हुनु भएको छ। उहाँ अंग्रेजी पढ्न छोडेर यसकारण संस्कृत पढ्न आएको बताउनुहुन्छ।
संस्कृत भनेको राम्रो भाषा हो, पहिलेदेखि चलिरहेको परम्परा हो।
काठमाडौँको पुरानो संस्कृत मावि दरबार हाई स्कूलमा पनि नयाँ भर्ना हुन आउनेहरू अधिकांश निजी विद्यालयकै रहेका छन्। विद्यालयको क्षमता 350 भए पनि हाल विद्यालयमा 400 विद्यार्थी अध्ययनरत रहेका छन्। संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारी संस्कृत पढ्न आउनेहरू धेरै भएको र शीर्ष क्षमता नभएका कारण भर्ना गर्न नसकिएको बताउनुहुन्छ।
350 हो हामीले राख्ने ठाउँ अनुसारको, हामीले अलिकति थपेर 400 हालेका छौँ। यहाँभन्दा बढी हाम्रो फेक्ने अवस्था छैन, खाली भयो भने हामी भर्ना लिने हो।
काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा करिब 50 संस्कृत विद्यालय सरकारी तवरबाट सञ्चालित छन् भने अन्य स्रोतबाट सञ्चालित गुरूकुलहरू पनि प्रशस्तै रहेका छन्। कास्की, झापा, सुर्खेत, बागलुङ, धादिङ, चितवन लगायतका जिल्लाका संस्कृत विद्यालय र गुरूकुलहरूमा पनि निजी विद्यालय छोडेर आउने विद्यार्थीहरू वर्षेनी बढेको विद्यालयहरूले जनाएका छन्। अंग्रेजी माध्यमको पढाइ छाडेर किन आउँछन् त संस्कृत पढ्न विद्यार्थीहरू? पुनः संस्कृत माविका प्रधानाध्यापक अधिकारी।
विद्यार्थीहरू त्यता पनि जान पाउने, भोलि संस्कृत त्यतै पनि रहन सक्ने भएको कारणले गर्दा बुझ्ने विद्यार्थीमा हाम्रोमा आएका हुन्। नयाँ भर्ना 70-80 होला, 80% प्राइभेटकै छन्।
संस्कृत विषय अन्य विषयभन्दा फरक भए पनि विद्यालय र गुरूकुलहरूमा निशुल्क पढ्न पाइन्छ। रोजगारीको सहज अवसर नपाउने गरेका कारण पनि संस्कृत पढ्न चाहनेहरू बढेका छन्। संस्कृत विद्यापीठ तथा गुरूकुलहरूमा संस्कृत बाहेक अंग्रेजी, गणित र विज्ञान विषयको पनि पठन पाठन हुने गरेको छ, जसले गर्दा संस्कृत पढेपछि अन्य विषय पढ्न पनि सकिन्छ। आदिलिङ्ग कुशेश्वर वैदिक गुरूकुलमका प्राचार्य नारायण घिमिरे संस्कृतको महत्व बुझेर नै विद्यार्थीहरू सुविधा सम्पन्न विद्यालयहरूको पढाइ छोडेर गुरूकुलहरूमा आउने गरेको बताउनुहुन्छ।
संस्कृत प्रतिको आकर्षण र अब साधारण विद्यालयहरूबाट चाहिँ पछि के गर्ने भन्ने स्थायित्व नहुँदाको परिणाम बुझ्छु मैले चाहिँ। अभिभावकहरूले पनि केही बुझ्नु भएको छ, यो राम्रै शिक्षा हो भन्ने लागेर नै यहाँ पठाउनु भएको होला।
त्यसो त संस्कृतको पढाइ नेपालमा मात्र सीमित नभई विश्वका धेरै विद्यालय र विश्वविद्यालयहरूमा पनि हुने गरेको छ। विश्वमै पुरानो भाषाका रूपमा चिनिने संस्कृत माध्यमको पढाइमा पछिल्लो पुस्ताको आकर्षण बढ्नुले पनि संस्कृतको महत्व बढ्दै गएको बुझ्न सकिन्छ।
पाल्पाको तान्चेन तमघास सड़क खण्ड मर्मतका लागि दैनिक 12 घण्टा बन्द हुने भएको छ। तान्सेन तमघास सड़क खण्डको रिद्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि 15 दिन सड़क बन्द हुने भएको हो। सड़क डिभिजन कार्यालयले मंगिर 8 गतेदेखि मंगिर 22 गतेसम्म दैनिक बिहान 11 बजेदेखि 4 बजेसम्म र बेलुकी 9 बजेदेखि बिहान 4 बजेसम्म बाटो बन्द गर्ने जनाएको छ। विश्वविद्यालय अनुदान आयोगको 28 वार्षिक उत्सवको अवसरमा आज भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रममा सहभागीहरूले शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको बताउनु भएको छ। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षामा सरकारले गरेको लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुष्परमण वाग्लेले देशमा रहेका 11 विश्वविद्यालय र 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति र लक्ष्य हासिल भयो कि भएन भनेर मूल्यांकन गर्ने बेला आएको बताउनुभयो। आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदीले सरकारले अघि सारेको उच्च शिक्षा नीतिको अवलम्बन गर्दै आयोगले गुणस्तर सुनिश्चितताका लागि पहल गरिरहेको बताउनुभयो। आयोगका पूर्व अध्यक्षहरू प्राध्यापक कृष्ण बहादुर थापा, प्राध्यापक डाक्टर विदुर प्रसाद उपाध्याय, प्राध्यापक डाक्टर कमल कृष्ण जोशी लगायतले विश्वविद्यालयले नयाँ संरचनाको व्यवस्था गर्दै सोही अनुरूपको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पूर्वी युरोपेली मुलुक बुल्गेरियामा बस दुर्घटना हुँदा 12 बालबालिका सहित कम्तीमा 46 जनाको मृत्यु भएको छ। अधिकांश पर्यटक सवार सो बस टर्कीको इस्तानबुलबाट फर्कदै गर्दा दुर्घटना भएपछि आगो लागेको थियो। बसमा आग लागि कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ। दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डू ह्वानको 90 वर्षको उमेरमा आज निधन भएको छ। पूर्व सेनापति समेत रहनुभएका चुनले सन् 1979 सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् 1988 देशमा शासन गर्नुभएको थियो। पूर्वी श्रीलंकामा डुंगा पल्टँदा चार विद्यालयका बालबालिका सहित छ जनाको मृत्यु भएको छ भने अन्य 11 जना घाइते भएका छन्। प्रहरीका अनुसार किन्निया त्रिंकोमालीमा आज भएको डुंगा दुर्घटनाका बेला डुंगामा धेरै बालबालिका रहेका र उनीहरूको तत्काल नौसेना र गोताखोरहरूले उद्धार गरेका कारण ठूलो संख्यामा हताहती हुनबाट जोगिएको हो। अत्यधिक यात्रुचापका कारण डुंगा पल्टिएको त्यहाँको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपालीहरूलाई डलरमा खाता खोल्न दिने बारेमा छलफल भइरहेको बताउनु भएको छ। मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले मुलुकमा डलरको संचितको अवस्थालाई सन्तुलनमा राख्न त्यस्तो व्यवस्था गर्न सकिन्छ कि भनेर छलफल अघि बढ़ाएको जानकारी दिनुभयो। एनआरएनएहरूलाई डलरमा खाता खोल्न दिने र उनीहरूले नेपालमा पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे समेत छलफल भइरहेको अर्थमन्त्रीले उल्लेख गर्नु भयो। सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारीमा सरकार रहेको पनि अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो। नेपालको आफ्नै भू उपग्रह प्रक्षेपण गर्नका लागि आवश्यक पर्ने नियमन कानूनी संरचना व्यावसायिक ढाँचा लगायतका कामहरू गर्न विभिन्न चार कम्पनीहरू छनौटमा परेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रस्ताव माग गरेकोमा 8 आवेदकहरू मध्येबाट 4 कम्पनी छनौटमा परेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। छनौटमा परेका 4 कम्पनी मध्ये प्राधिकरणले आर्थिक र प्राविधिक पक्ष हेरेर 1 कम्पनीलाई छनौट गरेर सैटेलाइट स्थापनाका लागि आवश्यक पर्ने कानूनी लगायतका कामहरू गर्न जिम्मा दिने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो। नेपाली सेनाले अबदेखि वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटै सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका 2076 संशोधन गर्दै नेपाली सेनाको हकमा विभिन्न शान्ति मिशनहरूलाई वार्षिक रूपमा विनियोजित रकम स्थानान्तरण गर्न सटै सुविधा पाउने व्यवस्था गरेको हो। नेपाली सेनाबाट अनुरोध भई आएमा ब्याङ्क खाता सञ्चालन नहुने र नभएको शान्ति मिशनमा तैनाथ रहेका मुलुकहरूका लागि त्यस्तो सटै सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने व्यवस्था एकीकृत निर्देशनले गरेको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक 32.29 अंकले घटेर 2,733.14 अंकमा झरेको छ। यस दिन क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि 3.98 अंकले घटेको छ। मंगलबार दिनभर 227 कम्पनीका 74,48,366 किता शेयरहरू 4,16,58,96,000 रुपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा मंगलबार सुनको भाव ठूलो अन्तरले घटेको छ। मंगलबार सुन तोलामा 1,600 रुपियाँले घटेर प्रति तोला 92,300 रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
आईसीसी महिला टी20 विश्वकप एसिया छनौटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ। दुबईको आईसीसी क्रिकेट एकाडेमीमा मंगलबार भूटानलाई 8 विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो। भूटानले दिएको 62 रनको लक्ष्य नेपालले 8 ओभर 3 बलमा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा इन्दु वर्माले अभिजित 18 रन जोडिन्। सीता राणा मगरले 17 तथा कप्तान रुबिना छेत्रीले 10 रन जोडिन्। कविता जोशी 8 रनमा अभिजित रहिन्। भूटानकी तासी छेकीले 1 विकेट लिइन्। यसअघि पहिले ब्याटिङ गरेको भूटानले 20 ओभरमा 6 विकेट गुमाएर 61 रन बनाएको थियो। नेपालका लागि सीता राणा मगरले सर्वाधिक 3 विकेट हात पारिन्। करुणा भण्डारीले 1 विकेट लिइन्। यस जितसँगै नेपालले 2 खेलमा 2 अङ्क जोडेको छ। सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग 6 विकेटले पराजित भएको थियो। भूटानको यो पहिलो हार हो। भूटानले 2 खेलमा 2 अङ्क जोडेको छ। पहिलो खेलमा भूटानले कुवेतलाई 40 रनले हराएको थियो। छनौटमा 6 टीम सहभागी छन्। छनौटको विजेता टीमले विश्वकपको ग्लोबल छनौटमा स्थान बनाउनेछ। छनौट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेत विरूद्ध व्यवहार प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा 5 खेल आगामी आइतबार युएई विरूद्ध खेल्ने तालिका रहेको छ। यु19 पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर 1 जितका साथ प्रतियोगिता शुरूआत गरेको छ। कीर्तिपुर मैदानमा प्रदेश 1 बागमती प्रदेशलाई 26 रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश 1 45 ओभर 3 बलमा 175 रनमा समेटियो। जवाफमा बागमती प्रदेश 31 ओभर 4 बलमा 149 रनमा समेटियो। अर्को खेलमा मोहम्मद हुसेनले 7 विकेट लिएपछि लुम्बिनी प्रदेशले गण्डकीलाई 9 विकेटले पराजित गरेको छ। मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीलाई 14.2 ओभरमा 23 रनमै अल आउट पार्न हुसेनले 7 विकेट लिए। गण्डकीका 7 ब्याट्सम्यानले खाता खोल्न नै पाएन। जवाफमा लुम्बिनीले 5.5 ओभरमै 1 विकेट गुमाएर लक्ष्य भेटाए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भई पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने पूर्वी तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.2 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 24.1 डिग्री सेल्सियस, न्यूनतम 9.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 10.9 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनको परिणाम आउने क्रम जारी। बहालवाला प्राध्यापक शिक्षक र कर्मचारीलाई सदस्यता वितरण नगर्न राजनैतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन। विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी मन्त्रालयले काम गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलद्वारा जानकारी। र बुल्गेरियामा भएको बस दुर्घटनामा 12 बाल बालिका सहित कम्तीमा 46 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।